أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لا يمسهم فيها نصب وما هم منها بمخرجين. نبئ عبادي أني أنا الغفور الرحيم. وأن عذابي هو العذاب الأليم. ونبئهم عن ضيف إبراهيم. إذ دخلوا عليه فقالوا سلاما قال إنا منكم وجلون. قالوا لا توجل إنا نبشرك بغلام عليم. صدق الله العلي العظيم. اللہ تبارک و تعالیٰ فرماتے ہیں لا يمسهم فيها نصب وما هم منها بمخرجين. اور جنت میں نہ کسی طرح کی تکلیف ہوگی اور نہ وہ جنت سے باہر نکالے جائیں گے. نبی عبادی بلکہ ابد العباد وہ آرام سے رہیں گے. نبی عبادی اے پیغمبر میرے بندوں کو خبر دے دیجئے کہ میں غفور رحیم ہوں، بخشنے والا ہوں، برائی رحم کرنے والا ہوں، مہربان ہوں. وَأَنَّ عَذَابِي هُوَ الْعَذَابُ الْأَلِيمُ اور میرا عذاب بھی بڑی تکلیف کا عذاب ہے. وَنَبِّهُمْ عَنْ ضَيْفِ إِبْرَاهِيمُ اور ابراہیم علیہ السلام کے مہمانوں کا حال ان کو سنا دیجئے. اِذْ دَخَلُوا عَلَيْهِ جب وہ ابراہیم علیہ الصلات والسلام کے پاس پہنچے تو انہوں نے سلام کیا. قال انا منکم وجلون کہا انا منکم وجلون. ہم کو، ابراہیم علیہ السلام نے فرمایا، ہم کو تم سے ڈر معلوم ہوتا ہے. کہنے لگے فرشتوں نے کہا نہیں، ڈرو نہیں، انا نبشرک بغلام علیم، ہم تو تم کو ایک علم والے لڑکے کی خوشخبری سنانے کے لیے آئے ہیں. آج کے درس میں آپ کے سامنے اللہ پاک نے مجھے آیت نمبر 48 سے لے کر 54 تک پڑھنے کی مجھے توفیق عطا فرمائی. اللہ پاک مجھے صحیح سچی بات کہنے کی، سمجھنے کی اور عمل کرنے کی ہم سب کو توفیق عطا فرمائے. گزشتہ کل درس میں متقیوں کا ذکر چل رہا تھا کہ متقی لوگوں کو اللہ تعالی جنتیں دیں گے اور قسم کی نہریں اور چشمے اللہ عطا فرمائیں گے، اور فرشتے انہیں کہیں گے سلامتی اور امن کے ساتھ جنت میں داخل ہو جاؤ، اور ہم لوگ رنجش یعنی ان کے دل میں جو کدورت ہے ان کو ان کے سینوں سے نکال کر ہم ان کو بھائی بھائی کر دیں گے، اور وہ جنت کے تختوں کے اوپر آمنے سامنے بیٹھ کر باتیں کرتے ہوں گے، ایک دوسرے کے آمنے سامنے بیٹھے ہوں گے. اب اس جنت کا ذکر کر رہے ہیں آگے، لا یمسہم فیہا نصب. جنت کی دو خصوصیت اللہ پاک نے قرآن کریم میں بہت ساری جگہ بہت ساری خصوصیات بیان کی ہے، لیکن اس آیت میں اللہ نے جنت کی دو خصوصیت بیان کی ہے. سب سے پہلی نصب، جنت میں थकावट टायर्डनेस और कमजोरी नहीं होगी, हमेशा आराम के अंदर में होगा। एक खसूसियत तो ये बयान की, दूसरी खसूसियत वमा हुम मिन्हा बिमुखरजीन, न वो कभी जन्नत से निकाले जाएंगे, अबदुल आबाद, बगैर किसी तकलीफ के जन्नत में मजे उड़ाते होंगे। कुरान करीम में एक और जगह जन्नत की खसूसियत अल्लाह बयान फरमाते हैं, इन्हादा लरिज़कुना मा लगू मिन नफाद, कभी भी जन्नत का खाना फ्रूट्स खत्म नहीं होगा, बल्कि चाहत के मुताबिक, वलकुम फीहा मा तश्तही अनफुसुकुम वलकुम फीहा मा तद्दउन। एक तो अल्लाह ने वादा किया और अल्लाह का वादा भी जबरदस्त, दूसरी तरफ तुम्हारी चाहत के मुताबिक कि मुझे यही चीज खानी है, मुझे यही चीज पीनी है, तो वो चीज खुद ब खुद तुम्हारे सामने आ जाएगी। दरख्त पर से एक फ्रूट खाने का इंसान को शौक हुआ, फॉर एग्जाम्पल अगर वो कह रहा है या वो औरत कह रही है इस एप्पल ट्री के ऊपर से मुझे एप्पल खाना है, तो वो ऑटोमेटिकली एप्पल कट कर टूट कर उसके सामने आकर बिल्कुल रेडी कटा हुआ जैसा उसकी विश है, तमन्ना है, सामने मौजूद है, तैयार है, खाना है। बस सामने जहां से वो एप्पल टूटा दरख्त के ऊपर से, वहां फौरन दूसरा लग गया। ये है खालिदीन फीहा अबदा, हमेशा हमेशा। अगर एक बार दुनिया में मैंगो ट्रीज से एक मैंगो को तोड़ लिया तो फिर उस जगह पर एक साल तक खबर नहीं दूसरी मैंगो आएगी या नहीं आएगी। यहां तो एक फ्रूट आपने तोड़ा, फौरन दूसरा लग गया, दूसरा तोड़ा फौरन तीसरा लग गया। कभी जन्नत का रिज्क और जन्नत का खाना कभी खत्म होने वाला नहीं है। इन्नहादा लरिज़कुना मा लहू मिन नफाद। कुरान करीम में बाज मरतबा इंसान इस आयत से यह समझता हो कि चलो थकावट तो नहीं होगी, इंसान को थकावट तो नहीं होगी, जन्नत में किसी किस्म की टायर्डनेस नहीं होगी, दुनिया में इंसान जो है वो काम काज करता है, मेहनत और मशक्कत करता है, तो वो शाम को थक जाता है। अगर खालिस आराम ही करता है, बेड पर पड़ा रहे तो भी थक जाता है। देखो आज लॉकडाउन में कैसा है, बोर्ड हो जाता है, खा कितना ही स्लो और ब्यूटीफुल और कितना ही आराम वाला काम हो फिर भी थक जाता है। लेकिन कभी कभी इंसान सोचेगा कि चलो थकन तो नहीं होगी, जन्नत से नहीं निकाले जाएंगे, लेकिन कभी जन्नत में बोर तो हो जाएंगे ना। चलो आज लॉकडाउन में लोग बैठे हैं ना, बोर हो गए, कितने कहते हैं वी आर बोर्ड इन द हाउस, बाहर जाने का नहीं, काम पर जाने का नहीं, कुछ नहीं, बोर हो गए। हमारे एक साथी गुज़िश्ता कल हिंदुस्तान से आया, वो कह रहा था जिस दिन से गया उसके दूसरे हफ्ते से लॉकडाउन में मैं गढ़ में बैठा हूं, और जब वहां से मुंबई पहुंचा आने के लिए वहां तक मैं एक ही रूम के अंदर में रहा, बड़ी परेशानी हुई, थकन तो नहीं है, काम नहीं, लेकिन फिर भी इंसान लॉकडाउन में बोर्ड हो जाता है। अल्लाह कुरान करीब में कहते हैं, तुम जन्नत में हमेशा हमेशा रहोगे, वहां से नहीं निकाले जाओगे और न निकलोगे। कुरान कह रहा है, वला यबगून अनहा ही वला, न वहां से उकताहट की वजह से कोई निकलेगा। ऐसा भी नहीं होगा कि इंसान नेमतें खा कर आराम कर करके जन्नत में घूम घूम कर उकटा गया, इसलिए बाहर जाना चाहता है। कुरान ने फरमाया, अजीब बात, ला यबगून अनहा ही वला, वो खुद ही बाहर जाने की ख्वाहिश नहीं करेगा। ऐसी जन्नतें, दरख्त भी अजीब अजीब, एवरी डे चेंजिंग, एवरी डे फ्रूट में चेंजिंग, एवरी डे खाने में पीने में हर एतबार से, बल्कि इंसान अल्लाह की जियारत करेगा तो कहेगा 70,000 ईयर्स तक अल्लाह को देखेगा, फिर भी कहेगा मैंने एक आंख पलक झपकने के बराबर देखा है। वो जन्नत में जाएगा, उसका पूरा चेहरा बदल जाएगा, खूबसूरती दूसरी किस्म की हो जाएगी। जब जन्नत में जाएंगे तो जन्नती औरतों की खूबसूरती और बढ़ जाएगी, तो वो कहेगी तुम्हारी खूबसूरती कैसे बढ़ गई? कहा हम तो अल्लाह की जियारत करके आए। कहा तुम अल्लाह की जियारत कर कर आए हैं तो तुम्हारी खूबसूरती बदल गई, हम तो जन्नत में बैठे बैठे अल्लाह की जियारत करती रही तो अल्लाह ने हमारी खूबसूरती को और बढ़ा दिया। ये आदमी ला यबगून अनहा है वाला, हर एतबार से अल्लाह की नेमत होगी कि वो खुद जन्नत से निकलना नहीं चाहेगा, हमेशा हमेश जन्नत में रहेगा। अल्लाह से दुआ करो, अल्लाह तबारक व ताला ऐशो इशरत वाले मजे वाली जिंदगी जन्नत हमें अता फरमाए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह से हमेशा जन्नत भी जन्नतुल फिरदौस मांगो, जिसकी छत अर्श की जमीन है और उसके अर्श से नीचे वाली जो जन्नत है ये जन्नतुल फिरदौस है, सबसे ऊपरी जन्नत है। अल्लाह हमें जन्नतुल फिरदौस नसीब फरमाए। रोजे के साथ जितने लोग सुन रहे हैं सब कह दो आमीन। अल्लाह ताला से, अभी इफ्तारी का टाइम है, अल्लाह ताला आमीन कहने से हमारी दुआ कबूल कर ले। क्यों? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, रमजान में चार काम करो, एक ला इलाहा इल्लल्लाह, दूसरा इस्तिगफार और तीसरा जन्नत मांगो। जब हम जन्नत मांग रहे हैं तो अल्लाह ताला हमारी दुआ कबूल कर ले, फरिश्ते हमारी दुआ पर आमीन कहते हैं। अल्लाह ताला हम सबको जन्नतुल फिरदौस नसीब फरमा, अल्लाह हम सबको जन्नतुल फिरदौस नसीब फरमा, अल्लाह ताला हम सबको जन्नतुल फिरदौस नसीब फरमा। आमीन कहो, बच्चों के पास आमीन कहलवाओ, कबूलियत की घड़ी है, अल्लाह हमारी दुआओं को कबूल फरमा ले। हदीस शरीफ में आता है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, युकालु ले अहलिल जन्ना, हां जन्नतियों से कहा जाएगा, जब जन्नत में चले जाएंगे ना, अब ऐलान होगा, फरिश्ते ऐलान करेंगे, अन्न लकुम अन तसिहु वला तमर्रदु अबदा। अल्लाह अकबर। ओ जन्नतियो, हमेशा हमेश तुम तंदुरुस्त सेहतमंद ताकतवर रहोगे, कभी बीमार नहीं होंगे। फिर फरमाया, वन तईशु फला तमूतु अबदा, हमेशा हमेश तुम तहशो जिंदा रहोगे, कभी तुम्हारी मौत नहीं आएगी। अल्लाह अकबर। अब जन्नत में कोई मौत नहीं, मौत का दर तो दुनिया में है, न जन्नत में मौत न जहन्नम में मौत, जलते जलते भी मौत नहीं आएगी और नेमतें खाते खाते भी मौत नहीं आएगी। अल्लाह ताला हम सबको جہنم سے بچا کر جنت الفردوس نصیب فرما، آمین کہو۔ وَإِنَّ لَكُمْ أَن تَشُبُّوا وَلَا تَحْرِمُوا أَبَدًا، جنت میں تم ہمیشہ ہمیشہ جوان رہو گے، کبھی بڑھاپا نہیں آئے گا۔ اللہ اکبر، کبھی بڑھاپا نہیں آئے گا۔ وَأَن تُقِيمُوا وَلَا فَلَا تَتْعَوْا أَبَدًا، جنت میں تم ہمیشہ ہمیشہ رہو گے، کبھی جنت سے تم نکالے نہیں جاؤ گے۔ اللہ اکبر، کہاں دنیا اور کہاں جنت، کیسے انسان مقابلہ کر سکتا ہے؟ امام غزالی رحمت اللہ علیہ نے ایک مرتبہ اپنے شاگرد کو عجیب نصیحت کا خط لکھا اور کہا، اے میرے شاگرد، اگر تیرے سامنے جام کے دو پیالے رکھ دے، ایک میں جام صفالین ہو جو سستا ہے، اور ایک بڑا مہنگا جو مالدار لوگ کھاتے ہیں جام زرین ہے، یہ جام صفالین سستا ہے اور جام زرین یہ بہت مہنگا ہے، اگر تمہارے سامنے پیش کر دیا جائے اور تمہیں کہا جائے تمہیں جو چاہے اس میں سے جام لے لو، تو ظاہری بات ہے تم کون سا لوگے، تم تو مہنگے والا لوگے۔ جام زرین جو مہنگا ہے، عمدہ ہے، بڑا ٹیسٹی ہے، وہی تم لوگے اور اسی کو پسند کرو گے۔ لیکن اگر دینے والا تمہیں شرط لگا دے کہ جام صفالین ہے، یہ سستا تو ہے لیکن ہمیشہ ہمیشہ تمہارے پاس رہے گا، اور جام زرین جو ہے وہ مہنگا ہے، ہم اس کو واپس تم سے لے لیں گے، تمہارے پاس ہمیشہ نہیں رہ سکتا، تو تمہارا فیصلہ کیا ہوگا بتاؤ بیٹے؟ تو شاگرد نے کہا، ظاہر ہے کہ جام صفالین اگرچہ چیپ ہے، سستا ہے، لیکن ہمیشہ میرے پاس رہے گا، تو ہم اسی کو چوائس کریں گے اور مہنگے والا نہیں لیں گے، چونکہ وہ ہمیشہ ہماری ملکیت میں رہے گا، ہم اسی کو لیں گے۔ لیکن اگر مالک یوں کہہ دے، چلو یہ جام زرین مہنگے والا ہے، تم اس کو لے لو، ہمیشہ تمہارے پاس رہے گا، اور سستے والا ہم تم سے واپس لے لیں گے، تو کیا کرو گے تم؟ تو کہا، ہم تو جام زری ہی رکھیں گے، مہنگا بھی ہے، وہ بیوٹیفل بھی ہے، ٹیسٹی بھی ہے، بہت ہی اچھا ہے، عمدہ ہے۔ فرمایا، یہی مثال دنیا اور آخرت کی ہے، جنت کی نعمتیں اور دنیا کی نعمتیں۔ دنیا کی نعمتیں وہ سستے والی ہے، ایک نہ ایک دن اللہ لے لے گا، اور مہنگے والی جو نعمت ہے وہ تمہارے پاس رہے گی، وہ ہمیشہ ہمیشہ کی جنت ہے، وہ ہمیشہ ہمیشہ کی نعمت ہے، وہ ہمیشہ ہمیشہ کا طعام اور پینا ہے، ہمیشہ ہمیشہ کے کپڑے ہیں، نعمتیں ہیں، نہریں ہیں، جنت کی ساری چیزیں ہیں، ہمیشہ ہمیشہ رہے گی۔ اسی لیے اس آیت میں اللہ نے بیان فرمایا، لا یمسہم فیہا نصب وما ہم منہا بمخرجین، او جنتیو، جنت میں تمہارے لیے کوئی ٹھکر نہیں ہوگی، تم جنت سے نہیں نکالے جاؤ گے۔ اب اللہ تبارک و تعالی آگے چل کر بیان فرماتے ہیں اپنے بندوں کو ایک بہت بڑی نعمت عطا فرماتے ہیں۔ نبی اکرم صلی اللہ علیہ وسلم سے کہا، او میرے نبی، میرے بندوں کو سنا دو۔ دیکھو کیا کہہ رہے ہیں، اللہ کتنا محبت کرتے ہیں اپنے بندوں کے ساتھ، کہہ رہے، نبی عبادی، میرے بندوں کو سنا دو، میری بات بتلا دو۔ کیا بتلا دے؟ انی انا الغفور الرحیم، میں مغفرت کرنے والا ہوں۔ اس آیت کی تفسیر میں مفسرین فرماتے ہیں، شان نزول میں، مکی زندگی میں، مکہ المکرمہ میں، نبی اکرم صلی اللہ علیہ وسلم ایک مرتبہ باب بنی شیبہ، جو حرم میں انٹرنس کا ایک دروازہ باب بنی شیبہ ہے، وہ بنو شیبہ والے دروازے سے داخل ہو رہے تھے حرم شریف میں، وہاں صحابہ کرام کی ایک جماعت موجود تھی، ایک گروپ بیٹھے ہوئے، کسی بات کے اوپر وہ ہنس رہے تھے. And they were laughing amongst themselves. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، میں تم کو ہنستے ہوئے دیکھ رہا ہوں. I am seeing that you are smiling and laughing. کیا بات ہے؟ کیا تم کو معلوم نہیں ہے آگے جہنم ہے جو ایک نہ ایک دن آنے والی ہے؟ پھر نبی اکرم صلی اللہ علیہ وسلم he just mentioned that and then he went away towards the Hatib, towards the Kaaba. پھر آپ صلی اللہ علیہ وسلم اپنے پھر واپس صحابہ کرام کے پاس فوراً الٹے پیر آ گئے اور فرمایا، جبرائیل علیہ الصلوۃ والسلام ابھی ابھی وہی لے کر میرے پاس آئے اور مجھے کہا، تم لوگ اے میرے نبی، تم میرے بندے کو کیوں نا امید کر رہے ہو؟ جاؤ ان کو یہ آیت سنا دو، نبی عبادی انی انا الغفور الرحیم وان عذابی هو العذاب العلیم. میرے بندوں کو سنا دو کہ اللہ تعالی مغفرت کرنے والا اور رحیم ہے. رحیم بار 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 مغفرت کرنے والا، بار بار رحم کرنے والا ہے، بے انتہا مہربان ہے. اور کہیں اللہ کی مغفرت اور رحمت میں آ کر بے فکر نہ ہو جائیں، اللہ کی عبادت نہ چھوڑ دیں، تو ان کو یہ بھی بتا دے، وان عذابی، میرا عذاب بھی بہی دردناک عذاب ہے. اللہ تعالی نے اس آیت میں دو چیز بتلائی، ایک مغفرت اور رحمت، دوسری عذاب. لیکن اصل رحمت ہے اس کو اللہ نے پہلے بیان کیا، رحمت کو پہلے بیان کیا. حدیث میں آتا ہے، سبقت رحمتی علی غضبی، میری رحمت میرے غضب میرے غصے پر غالب ہے. اللہ نے جنت کے 8 دروازے بنائے رحمت کی وجہ سے، اور جہنم کے 7 دروازے. بعض مفسرین کہتے ہیں جنت کے 8 دروازے، 7 میں سو عبادت کرنے والے چلے جائیں گے، لیکن ایک اور ایکسٹرا دروازہ بنایا کہ وہ میرے بندے جنہوں نے زندگی میں اعمال کم کیے لیکن ان کا کلمہ اخلاص والا تھا، اللہ تعالی اسی دروازے سے اس کو داخل کر دیں گے. فرمایا، بار بار رحم کرنے والا جنتی جتنی بار گناہ کرے گا، جتنی بار گناہ ہو جائے، جتنی بار گناہ ہو جائے، لیکن اگر یہ جتنی بار توبہ بھی کرے گا تو میں اس کو معاف کر دوں گا، میں ہر وقت معاف کرنے والا ہوں. بندہ کمزور ہے، گناہ ہو جاتا ہے، لیکن یہ توبہ کرے پھر گناہ کر لیتا ہے، پھر توبہ کرے پھر گناہ. اللہ تعالی کو یہ بندہ بڑا محبوب ہے، اسی لیے اللہ نے قرآن میں فرمایا، ان اللہ یحب التوابین، اللہ توبہ کرنے والوں سے محبت کرتا ہے. اور حدیث میں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، وخیر الخطائین التوابون، سب سے بہتر گنہگار کون ہے؟ اللہ کے حبیب نے فرمایا، وخیر الخطائین التوابون، بہترین گنہگار گنہگاروں میں وہ ہے جو توبہ کر لے. اللہ تعالی توبہ کرنے والوں کو جزل المسبحین للبسا کہہ رہے ہیں کہ بہت سارے تسبیح پڑھنے والے سے استغفار اور توبہ کرنے والا سب سے آگے بڑھ جاتا ہے. اس لیے ہمیں ہر وقت توبہ کرنی چاہیے. انسان ہے، کمزور ہے، بندہ ہے، گناہ ہو جاتا ہے، لیکن توبہ कभी नहीं छोड़ना चाहिए। अल्लाह को तोबा बहुत ज्यादा पसंद है। हदीस में आता है, इन अब्दन अज़नब ज़म्बन फ़क़ाल अज़नबत फ़ग़फ़िरली फ़क़ाल रब्बहु अअलम अब्दी इला आखिरिही। बंदा जब गुनाह करता है तो अल्लाह से कहता है, ए अल्लाह मुझसे गुनाह हो गया, मुझे माफ कर दे, मुझे माफ कर दे, मुझे माफ कर दे, अल्लाह मेरी मगफिरत कर दे। तो रब्बा कहता है, अल्लाह कहता है, अअलम अब्दी मेरे बंदे को पता है कि मेरे सिवा उसका कोई रब नहीं, और मेरे बंदे को पता है कि मेरे सिवा उसकी कोई मगफिरत करने वाला नहीं। मैं चाहूं तो माफ कर दूं, मैं चाहूं तो सजा दे दूं। तो अल्लाह कह रहे हैं, गफरतु लिअब्दी, जाओ मेरे बंदे तूने तोबा की है, मैंने तुझे माफ कर दिया। फिर कुछ वक्त गुजर जाता है, एक दिन दो दिन, फिर बंदा अज़नब ज़म्बन फिर गुनाह कर लेता है और कहता है, अज़नब तू, ए अल्लाह मुझसे गुनाह हो गया दोबारा, ए अल्लाह मैं तुझसे माफी मांगता हूँ, मुझे माफ कर दे। तो फिर अल्लाह कहता है, अलम अब्दी मेरा बंदा जानता है मेरे सिवा उसका कोई रब नहीं, और वो जानता है मेरे सिवा उसको कोई माफ करने वाला नहीं। मैं चाहूं तो माफ कर दूं, मैं चाहूं तो सजा दे दूं। तो अल्लाह कहता है, अल्लाहु अकबर, अन्नहु यग़फिरु रब्बहु, अल्लाह उसको माफ कर देता है। फिर तीसरी मर्तबा, फिर ये अल्लाह के सामने फिर कभी गुनाह हो जाता है तो फिर कहता है, अज़नबतु, ए मेरे अल्लाह मुझसे गुनाह हो गया, मुझे माफ कर दे। तो अल्लाह तबारक व तआला कहता है, तुझे पता, मेरा बंदा जानता है और उसे पता है मेरे सिवा उसका कोई रब नहीं है, और उसे पता है मेरे सिवा उसकी कोई मगफिरत करने वाला नहीं। जाओ जाओ, मैंने तेरी मगफिरत कर दी है। ये अल्लाह बार बार कहता है, जितनी मर्तबा गुनाह हो जाए, इतनी मर्तबा बंदा जबान से कह दे, अल्लाह मेरी मगफिरत कर दे, ए अल्लाह मैंने गुनाह कर दिया, मेरी मगफिरत कर दे, अल्लाह मैंने गुनाह कर लिया, मुझे माफ कर दे। अल्लाह खुद कह रहा है, हाँ मेरे बंदा तुझे मालूम है कि मेरे सिवा तेरा कोई रब नहीं, तुझे पता है मैं अकेला तेरा रब हूं, मैं ही माफ करने वाला, जाओ मैंने तुझे माफ कर दिया है। अल्लाह से कभी भी ना उम्मीद नहीं होना चाहिए। मुस्लिम शरीफ की हदीस है, हजरते जुन्नुब रजी अल्लाह ताला अनु इस रिवायत को नकल करते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक वाकिया बयान किया, अन्न रजुलन قال والله لا يغفر الله فلانا وان الله تبارك وتعالى من ذا الذي يتعلى عليه قد غفرت له। अल्लाह अकबर। मुस्लिम शरीफ की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, एक आदमी ने एक गुनेगार को देखा। आज लोग कहते हैं ना, हाँ तूने गुनाह किया, बार बार समझाता हूं, बार बार समझाता हूं, जा तू, तू तौबा नहीं करता, तू सही रास्ते पर नहीं आता, तू यही लायक है कि अल्लाह तुझे अजाब दे। ये इस तरीके से अल्लाह के रहमत से ना उम्मीद करने वाले को अल्लाह के हबीब कह रहे हैं। उस इन बंदे ने दूसरे से कहा, अल्लाह कभी फुलाने की मगफिरत नहीं करेगा। अल्लाह को आया जलाल, अल्लाह को आया गुस्सा और कहा, मन ज़ल्लज़ी यतअल्ला अलैह, कौन है जो आज मुझ पर हुकूमत करता है और कहता है अल्लाह कभी तेरी मगफिरत नहीं करेगा, जाओ उस गुनेगार की मैंने मगफिरत कर दी, और तेरी, तू दूसरे को कह रहा है कि अल्लाह माफ नहीं करेगा, मेरे तेरे सारे आमाल को, सारे नेक आमाल को तबाह बर्बाद कर दिए। इसलिए नबी इबादी अन्नी अनल गफूर रहीम रवायत मशहूर है बुखारी शरीफ की, आपने बार बार पढ़ी है, बार बार उस रिवायत को पढ़ी है। वो रिवायत कौन सी है? बुखारी शरीफ में भी है, मुस्लिम शरीफ में भी है। अबू सईद, मैं इसलिए मैं एक बात को बार बार दोहरा रहा हूं,
खुद अल्लाह कह रहा है अपने नबी से, जाओ मेरे बंदों को सुना दो, मेरे बंदों को बतला दो, अन्नी अनल गफूर रहीम, मगफिरत करने वाला, रहम करने वाला, नेक अमल करते रहो, नमाजें पढ़ते रहो, इबादतें करते रहो, जिक्रुल्लाह करते रहो, और मुझसे उम्मीद भी रखते रहो। हाँ हाँ, खौफ भी करो, उम्मीद भी करो, खौफ भी करो, उम्मीद भी करो, ऐसा नहीं उम्मीद के बहाने बैठे बैठे इबादत को छोड़ दिया, अमाल को छोड़ दिया, गुना करते रहे, अल्लाह बहुत बड़ा, अल्लाह बहुत बड़ा, ये बात नहीं चलेगी। बल्कि कहा ईमान नाम है खौफ और उम्मीद के दरमियान का, ईमान नाम है खौफ और उम्मीद के दरमियान का। अगर बंदा अल्लाह से डरता नहीं तो भी कुफर की तरफ चला जाएगा। अगर बंदा अल्लाह से उम्मीद ही करके बैठ जाए तो इबादत नहीं कर पाएगा। अल्लाह फरमाते हैं तेरा ईमान खौफ और उम्मीद के दरमियान में हो, डरते डरते इबादत भी करे। वो सहाबाए किराम इबादत करके अल्लाह के सामने रोते थे। हजरत आयशा फरमाती है हमें पता नहीं क्यों सहाबाए किराम तहज्जुद पढ़ कर रोते भी है, तहज्जुद तो पढ़ ली फिर भी रोते हैं। फरमाए आयशा तुझे पता नहीं वो इसलिए रोते हैं कहीं अल्लाह हमारी तहज्जुद को कबूल न करे। तो इबादत करते करते रोए, जकात देते हुए रोए, सदकात करते हुए रोए, तरावी पढ़ने के बाद रोए, अल्लाह से कहे अल्लाह मेरी तरावी कबूल कर ले, अल्लाह मेरी कुरान तलावत कबूल कर ले, अल्लाह मेरी इबादत कबूल कर ले, अल्लाह मेरा सदका कबूल कर ले, अल्लाह मेरी इबादत जिक्रुल्लाह कबूल कर ले। ये खौफ होना चाहिए कि अल्लाह तबारक व ताला बेनियाज है, बेनियाज है, चाहे चाहे देखे चाहे न देखे उसकी मर्जी है, लेकिन अल्लाह देख ले उसका, उसका रहम और करम है। तो अल्लाह से दुआ करे अल्लाह ये हम रोजा रखते हैं, इबादत करते हैं, तफसीर सुनते हैं, जिक्र करते हैं, ए अल्लाह उसके बाद भी हम तेरे सामने रोते हैं कि अल्लाह ताला हमारी इबादतों को कबूल कर ले। तो अल्लाह से खौफ भी करना चाहिए और उम्मीद भी करना चाहिए। अल्लाह तू ही है, तेरे सिवा हमारा कोई नहीं, तू बड़ा करीम रहीम है, इबादत को कबूल करने वाला, ऐ अल्लाह तू गुनाह हो गया तू ही माफ करेगा, तू ही माफ करेगा, और तू माफ करने वालों से राजी है। बल्कि हदीस में आता है, मुस्लिम शरीफ की हदीस है, बंदा जब हाथ उठाता है तो मुझे शर्म आती है कि मैं उसको खाली हाथ लौटाऊं। इसलिए अल्लाह से हमेशा हमेशा दुआएं इस्तिगफार और तौबा करना चाहिए। इसीलिए बुखारी शरीफ की रिवायत की तरफ मैं इशारा कर रहा था, अबू सईद खुदरी रजी अल्लाह ताला अन्हु फरमाते हैं सही रिवायत, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया बनी इसराइल में एक आदमी ने 99 आदमी को कत्ल कर दिया, हालांकि एक आदमी को कत्ल करने का गुनाह कुरान करीम में है, कान्नमा कत्ल नास जमिया, गोया उसने पूरी पूरी दुनिया को कत्ल कर दिया, इतना बड़ा गुनाह है, कबीरा गुनाह, यहां तो 99 को कत्ल कर दिया है। और फिर क्या हुआ, एक किसी के पास गया और जाकर कहा भाई बताओ फहल्ली मिन तौबा, मेरे लिए कोई तौबा का दरवाजा खोला है, क्या अल्लाह कोई मगफिरत करने वाला है, क्या अल्लाह मेरी मगफिरत कर देगा, क्या मुझ पर रहम करेगा, है कोई तौबा का दरवाजा। अल्लाह अकबर, अल्लाह ने तौबा का दरवाजा खोल दिया, हाँ हाँ जाओ जाओ जाओ, ये बुखारी शरीफ की हदीस है, हाँ जाओ फुला जगह में एक पोप और पादरी रहबान एक आदमी है, इबादत गुजार है, उसको जाकर पूछो वो बताएगा। ये आदमी वहां गया और कहा भाई फहल्ली मिन तौबा, है कोई मेरे लिए तौबा का रास्ता, कहा क्या हुआ, मैंने 99 को कत्ल कर दिया, अरे कोई रास्ता नहीं जाओ, इतने को सो चूहे खाकर बिल्ली हज को चली, 99 को कत्ल कर दिया, फिर तौबा का रास्ता तलाश करते हो, जाओ तो उसको भी कत्ल कर दिया, उस मौलवी साहब और रहबान और पादरी को भी कत्ल कर दिया, कितने हो गए, सेंचुरी हो गई, 100 कत्ल कर दिए। उसके बाद फिर कौम के पास आया, है हल मिल हल हल्ली मिन तौबा, है मेरे लिए कोई तौबा का रास्ता खुला हुआ। उन्होंने कहा चलो भाई, फुला जगह एक और पॉपर पादरी है, वो उससे ज्यादा नेक और साले है, वो ज्यादा इबादत करता है, जंगल में बैठ कर जाओ, चले जाओ। उसके पास चला गया, भाई है कोई मेरे लिए तौबा का रास्ता, भाई मैं तौबा करूं, मेरे 100 को कत्ल कर दिया है। हाँ है ना, दोबारा अपने सिटी में न जाना, तुम्हारे सिटी में जो बादशाह रहता है और तुम लोग वहां रहते हैं, वहां जो लोग रहते हैं वो अच्छे लोग नहीं है, फुला सिटी में चले जाओ, फुला गांव में चले जाओ, वहां नेक लोग रहते हैं और उनके पास जाकर वो लोग इबादत करते, तुम भी इबादत में लग जाओ। तो उनके साथ इबादत में लगने से अल्लाह तुम पर रहम कर देगा, माफ कर देगा और तुम्हारी मगफिरत कर देगा। चलो वहां से चलता 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 अपने गांव से निकल गया, उस बस्ती की तरफ जा रहा है, रास्ते में मौत आ गई। देखो अभी तो तौबा भी नहीं की है, अभी तो अल्लाह वालों के पास भी नहीं गया है, रास्ते में मौत आ गई, खत्म। अब फरिश्ते आ गए, ये सही रिवायत है बुखारी शरीफ और मुस्लिम की। रास्ते में मलाइकुल जन्नत आ गए, मलाइकुल जहन्नम आ गए। मलाइकुल जन्नत कहते हैं इसकी नीयत पर फैसला है, तौबा की नीयत की है, अभी तौबा नहीं की है लेकिन तौबा की नीयत के लिए चला है, जन्नत में जाएगा। उन लोगों ने कहा नहीं, ये तो 100 का कातिल है, अभी तो तौबा नहीं की है, जहन्नम में जाएगा। अल्लाह ने फैसले के लिए जज के तौर पर तीसरे फरिश्ते को भेजा। उस फरिश्ते ने आकर वहां पर क्या कहा, देखो भाई हम फैसला करेंगे। क्या फैसला होगा? एक हदीस में है, अल्लाह ने जमीन को जिस जमीन की तरफ जाता था उस जमीन को शॉर्टकट कर दिया, और जिस जमीन से गुनाह करके निकला था कत्ल करके उस जमीन को लंबी कर दी। अब उस फरिश्ते ने फैसला किया, जिस जमीन की से निकला है अगर वो जमीन शॉर्टकट है तो जहन्नम में जाएगा, और अगर जिस जमीन की तरफ जा रहा है जिस गांव की तरफ वो अगर शॉर्टकट है तो जन्नत में जाएगा, इसलिए कि तौबा की जमीन से करीब हो गया है। देखा तो अल्लाह अकबर, अल्लाह को उसके माफ ही करना था, अल्लाह को उसकी तौबा ही कबूल करनी थी। मालूम होता है नब्बे इबादी अन्नी अनल गफूर रहीम। अल्लाह ताला अपने नबी को कह रहे, तुम मेरे बंदे को क्यों डरा रहे हो, तुम मेरे बंदों को क्यों डरा रहे हो, उनको मेरी रहमत के बारे में बतलाओ, मैं बहुत बड़ा रहम मगफिरत करने वाला हूं। हाँ हाँ, अल्लाह ने क्या लफ्ज इस्तेमाल फरमाया, अल्लाह बड़ा रहीम है, इसलिए गुनाह तो हो जाता है, अल्लाह से तौबा कर लेनी चाहिए मरने से पहले पहले, तौबा का दरवाजा खुला है, तौबा का दरवाजा खुला है, हाँ कोई शक नहीं। इसीलिए हदीस में आता है, एक मर्तबा मक्का वालों ने कहा नबी सल्लल्लाहु अलैहि वसल्लम से, मक्का अल्लाह के हबीब ये मक्का के पहाड़ उसको सोना बना दो, मक्का की जमीन में नहरें चला दो। अल्लाह ने कहा देखो मेरे नबी, अगर तुम कहो तो मैं अभी कर दूंगा, लेकिन अगर ये मेरी बात नहीं मानेंगे, उसके बाद ईमान नहीं लाएंगे तो उनको ऐसी सजा दूंगा जैसे कौम सालेह ने ऊंटनी मांगी थी, हमने ऊंटनी पहाड़ से निकाल दी, ईमान नहीं ला उनको तबाह कर दिया, लेकिन उसके बजाय अगर वो मैं तुम्हारे हाथ पर ये मौजिजा न दिखाऊं लेकिन तुम्हारे लिए एक और रास्ता कर दूं कि तुम्हारी उम्मत के लिए कयामत तक के लिए तौबा का दरवाजा खोल दूं, दो में से एक चूज कर लो। अल्लाह के हबीब ने कहा ये मक्का को वैसे ही छोड़ दो, उसकी जमीन को वैसे ही छोड़ दो, कोई नहर बनाने की जरूरत नहीं, बस तौबा का दरवाजा मेरी उम्मत के लिए खोल दे ताकि कयामत तक मेरी उम्मत गुनहगार तौबा करे तो उनकी तौबा कबूल हो जाए। अल्लाह अकबर। अबू हुरैरा रजी अल्लाह तआला की रिवायत बुखारी शरीफ में है, अल्लाह ने जब अपनी रहमत को पैदा किया तो रहमत में 100 रहमत को पैदा किया, 99 को अपने पास रखा, और एक रहमत को अल्लाह ने आदम अलैहि सलाम से लेकर कयामत तक दुनिया में उतार दी। उस एक रहमत में आपस में लोग आज मोहब्बत करते हैं, तो 99 मोहब्बत कितनी बड़ी होगी। बुखारी शरीफ में है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर काफिर जान ले कि अल्लाह के पास कितनी रहमतें हैं तो वो जन्नत से मायूस न होता, और अगर मोमिन जान ले कि अल्लाह के पास कितना अजाब है तो वो दोजख से बेखौफ न होता।
बेखौफ ना होता। अबू हुरैरा फरमाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, अगर मोमिन को यह बात मालूम हो जाए अल्लाह के पास कितना अजाब है तो कोई शख्स जन्नत में जाने की ख्वाहिश न करता, और अगर काफिर को मालूम हो जाए उसके पास कितनी रहमत है तो कोई शख्स जन्नत से मायूस न होता। इससे मालूम होता है यहां दोनों बातें हैं, मगफिरत भी है, लेकिन मगफिरत और रहीम रहीम कहकर कभी गुनाह न करते रहे, बल्कि इबादत न छोड़े, गुनाहों से बचते रहे, और अगर गुनाह हो जाए तो अल्लाह से फिर तौबा कर ले। वअन्ना अज़ाबी हुवल अज़ाबुल अलीम, बेशक मेरा अज़ाब वही दर्दनाक अजाब है। इसलिए अल्लाह ने दोनों बात को एक साथ बयान कर दी कि कहीं बंदा मेरी रहमत को सुनकर कहीं इस बात में ना हो जाए कि अल्लाह बड़ा गफूर रहीम है, चलो गुनाह करते रहो, चलो जिना करते रहो, चलो चोरी करते रहो, चलो ये करो, चलो ये करो। नहीं नहीं नहीं, अल्लाह कह रहे आगे ये भी देख ले, वअन्ना अज़ाबी हुवल अज़ाबुल अलीम, मेरा अजाब भी बड़ा खतरनाक है, अगर गुनाह हो जाए फौरन तोबा कर लो, मैं बार बार माफ करने के लिए तैयार हूं, लेकिन बगैर तोबा के आओगे तो फिर जहन्नम में धकेल दिए जाओगे। अल्लाह तबारक व ताला हम सबको अमल की तौफीक अता फरमाए। अब आगे अल्लाह की मगफिरत कैसे होती है और अल्लाह का अजाब कैसा होता है, उस पर चार किस्से बयान करते हैं। अल्लाह पाक इब्राहिम अलैहिस्सलाम का किस्सा और लूत अलैहिस्सलाम का किस्सा, अस्हाब मदियन और अस्हाब अयका, ये चार किस्से को, दो किस्से लंबे और दो मुख्तसर किस्से को बयान करते हैं। इंशाअल्लाह जिंदगी बाकी रही तो आइंदा कल फिर असर के बाद दोबारा आपके सामने इब्राहिम अलैहिस्सलाम का किस्सा बयान करेंगे कि इब्राहिम अलैहिस्सलाम के सामने फरिश्ते आए मेहमान की शक्ल में, तो क्या हुआ था उसको बयान करेंगे। उसके बाद लूत अलैहिस्सलाम के किस्से को बयान करेंगे। आज आपके सामने मैंने आयत पढ़ी है सूरह 14 में पारे सूरह हिजर की आयत नंबर 40, 48, 49 और 50, तीन आयतें पढ़ी है। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। हम सब मिलकर अपने घरों में बैठकर अल्लाह का जिक्र करें, और जिक्र करने के बाद इंशाअल्लाह हम दुआ करेंगे। दुआ करें अल्लाह ताला हमारी दुआओं को कबूल फरमाए। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ला इलाहा इल्लल्लाह, 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 ला इलाहा illallah, la ilaha illallah, la ilaha illallah, la ilaha illallah, la ilaha illallah. La ilaha illallah, 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 la ilaha illallah,
illallah, la ilaha 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 illallah. محمد رسول الله صلى الله عليه وسلم محمد رسول الله صلى الله عليه وسلم محمد رسول الله صلى الله عليه وسلم دل کو اگر چمکانا ہو تو کر لو ذکر الا اللہ 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 لا إله إلا الله محمد رسول الله صلى الله عليه وسلم لا إله إلا الله محمد رسول الله صلى الله عليه وسلم لا إله إلا الله محمد رسول الله صلى الله عليه وسلم الله 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 لا إله إلا الله محمد رسول الله صلى الله عليه وسلم دعا کر لیتے ہیں اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم يا ارحم الراحمين يا ذا الجلال والاكرام الله الله لا اشرك بك شيئا سبحان الملك القدوس سبحان الملك القدوس نستغفر الله لا اله الا الله لا اله الا الله لا حول ولا قوه الا بالله يا رافع يا معز يا غني يا مغني یا ذل جلال ولی کرام، یا ذل جلال ولی کرام، یا ذل جلال ولی کرام، یا حی یا قیوم، لا الہ الا انت برحمتک نستغیث، یا ارحم الراحمین، یا ارحم الراحمین، یا ارحم الراحمین، لا الہ الا انت سبحانك انا كنا من الظالمین، لا الہ الا انت سبحانك انا كنا من الظالمین، حسبنا اللہ ونعم الوکیل، نعم المولا ونعم النصیر، نعم المولا ونعم النصیر، جزا اللہ عنا سیدنا محمد صلی اللہ علیہ وسلم، لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب العرش العظیم، والحمد للہ رب العالمین، اللہم انا نسألک موجبات رحمتک وعزائم مغفرتک والغنیمة من كل بر والسلامة من كل اثم، لا تدع لنا ذنبا الا غفرته، ولا هما الا فرجته، ولا مريضا الا شفيته، ولا عدوا الا خذلته، ولا ضالا الا هديته، ولا عدوا الا خذلته، ولا ضالا الا هديته، ولا ضالا الا هديته، ولا حاجة هي لك رضا الا قضيتها ويسرتها يا ارحم الراحمين. اے اللہ ہمارے گناہوں کو معاف فرما، اللہ ہمارے گناہوں کو معاف فرما، اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ تو برا رحیم برا کریم، تو مغفرت کرنے والا، اے اللہ تو ہی تو کہتا ہے جب بندہ کہتا ہے اللہ مجھ سے گناہ ہو گیا مجھے معاف کر دے، تو اللہ تو ہی تو کہتا ہے، تیرے نبی کا سچا فرمان ہے، سچی بات ہے، ساری دنیا ادھر سے ادھر ہو سکتی ہے لیکن تیرے پیارے حبیب کی بات جھوٹی نہیں ہو سکتی، تیرے حبیب نے فرمایا کہ اللہ کہتا ہے ہاں میرے بندے میں جانتا ہوں کہ تیرے سوا، تو جانتا ہے کہ میرے سوا تیرا کوئی رب نہیں ہے اور میرے سوا تیری کوئی مغفرت کرنے والا نہیں ہے، جاؤ میری تیری مغفرت کر دی، اللہ ہمیں معاف کر دے، بڑے گنہگار ہیں، معاف کر دے اللہ، معاف کر دے اللہ، معاف کر دے اللہ، معاف کر دے اللہ، ساری دنیا میں اللہ سارے ہی امت کو مغفرت فرما دے، سارے ہی مسلمان اے اللہ جو دین سے دور ہے گناہوں میں مبتلا ہے، اے اللہ انہیں ہدایت دے دے، ہم سب کو ہدایت دے دے اور مغفرت کا اعلان فرما دے، لا العالمین ہمارے اعلی اولاد کی مغفرت فرما، ہمارے اعلی اولاد کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے بھائی بہنوں کی مغفرت فرما، دوست احباب متعلقین اور محسنین کی مغفرت فرما، محبت تعلق رکھنے والوں کی مغفرت فرما، اے اللہ سارے ہی امت مسلمہ کی مغفرت فرما، امت مسلمہ کی مغفرت فرما، اے اللہ افطاری کے ٹائم میں لوگ اپنے اپنے گھروں میں قرآن کی تفسیر سن کر اور ذکر اللہ کر کر بچے سمیت سب بیٹھ کر تیرے سامنے ہاتھ اٹھائے مغفرت مانگ رہے ہیں، اے اللہ ان سب کی مغفرت فرما دے، سب کی مغفرت فرما دے، سب کی مغفرت فرما دے، بیماروں کو شفا عطا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، اے اللہ دنیا میں بھی عزت نصیب فرما، ذلت سے حفاظت فرما، دھوکا دینے دھوکا کھانے سے حفاظت فرما، جھوٹ حسد بغض کینہ کپت اور غیبت سے ہم سب کی حفاظت فرما، ظاہری گناہ سے بچا لے، باطنی گناہ سے بھی بچا لے، اپنے محبوب بندوں میں بنا لے، ہمارے اعلی اولاد کو آنکھوں کی ٹھنڈک بنا، دین کے داعی حافظ قرآن اے اللہ خادم دین بنا، یا اکرم الاکرمین ہمارے گھروں میں سکون نصیب فرما، آپس میں محبت مبدت نصیب فرما، خوب حلال روزی نصیب فرما، اے اللہ ہم استغفار کرتے ہیں اور ہمیں کثرت سے استغفار کی توفیق نصیب فرما، ہم توبہ کرتے میں بار بار توبہ کی توفیق نصیب فرما، یا اللہ جو لوگ بیمار ہیں سب کو شفا عطا فرما، جو دنیا سے جا چکے ان کی مغفرت فرما، اے اللہ ہم سب کی اس بیماریوں سے حفاظت فرما، پریشانیوں سے حفاظت فرما، یا اللہ جو مانگا عطا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے، رحم و کرم سے، نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے اور آمین کہنے والوں کی آمین کے ساتھ ہماری آمین کو ملا کر کے ہماری توبہ اور استغفار کو قبول فرما، وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد والہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.